Ella lo però perché c'è la cunè ora fa con la maglietta ma non so che ti parli di solo hai fai salto di me الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم واتل عليهم نبأ الذي آتيناه آياتنا فانسلخ منها فأتبعه الشيطان فكان من الغاوين ولو شئنا لرفعناه بها ولكنه أخلد إلى الأرض واتبع هواه فمثله كمثل الكلب إن تحمل عليه يلهث أو تتركه يلهث ذلك مثل القوم الذين كذبوا بآياتنا فاقصص القصص لعلهم يتفكرون ساء مثلا القوم الذين كذبوا بآياتنا وأنفسهم كانوا يظلمون ومن يهد الله فهو المهتد ومن يضلل فأولئك هم الخاسرون اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم قرآن حکیم کا موضوع تاریخ نہیں ہے لیکن بے شمار تاریخی واقعات بیان فرماتا ہے ہر تاریخی واقعہ سے مراد یہ ہوتی ہے کہ آدمی اس واقعے کو اپنے حالات پر منطبق کر کے دیکھے کہیں ویسا جرم اس سے سرزد تو نہیں ہو رہا اگر ایسا جرم ہو رہا ہے تو توبہ کرے اور اسی بھی راہ اختیار کرے کیونکہ قرآن کا موضوع ہدایت ہے صراط مستقیم ہے لوگوں کی رہنمائی ہے تو یہاں ایک ولی اللہ کا ذکر فرمایا گیا جو بہت اعلی منازل کا ولی تھا لیکن پھر اس نے اللہ کے نبی کی مخالفت کی اور دنیا کے لالچ میں آ کر کی اس کا انجام کیا ہوا یہ قصہ اس لیے بیان کیا گیا ہے کہ اس نے موسیٰ علی نبینا علیہ الصلوۃ والسلام کی مخالفت کی کہیں ہم اللہ نے اس سے پناہ میں رکھے معاذ اللہ محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی مخالفت تو نہیں کر رہے نبی کی مخالفت کیا ہوتی ہے دو طرح سے ہوتی ہے ایک تو ہے کہ ذاتی طور پر نبی کی نبوت کا انکار کر دے یا نبی کے ساتھ دشمنی پیدا کر دے ایک ہے کہ بظاہر کہتا رہے نہیں میں نبی تو مانتا ہوں لیکن دنیا کے لالچ میں آ کر اطاعت نبی سے نکل جائے اور رسول زر کے لیے خواہش نفس کی پیروی کرنے لگے تو یہاں اس مخالفت کا ذکر ہے کہ نبی تو مانتا تھا وہ مگر وہ دنیا کے لالچ میں آ کر ان کے اقتدا سے نکل گیا اور خواہش نفس کی پیروی کی وطل علیہم لبالذی آتیناہ آیاتنا میرے حبیب ان لوگوں کو اس بندے کا حال پڑھ کر سنائیے جسے ہم نے اپنی آیات اپنی نشانیاں یعنی بہت بلند منازل عطا فرمائے. اس قدر بلند منازل تھی اس کے کہ اللہ نے ان منازل کو اپنی آیات کہا ہے. فنسلخ منہا, اتنے بلند منازل کے باوجود وہ ان میں سے نکل گئے. فنسلخ ہوتا ہے جیسے سانپ اپنی کینچڑی سے نکل جاتا ہے یا کسی جانور کی کھال اتار دی جاتی ہے اور اس کا وجود کھال سے نکل جاتا ہے. ہوا یہ کہ جب موسیٰ علیہ السلام سمندر سے پار اترے, فرعون غرق ہو گیا, تو انہیں شام کی طرف جانے کا اور شام کے شہروں میں داخل ہونے کی اجازت دی گئی اور فرمایا گیا کہ ان شہروں میں داخل ہو جاؤ. تو وہاں ایک قوم آباد تھی جنہیں جبارین کہتے تھے, بڑے سخت لڑاکا قوم تھی. ان میں پہلے دین پر قائم ایک ولی اللہ تھا جس کے بہت بلند منازل تھے. اللہ کریم نے فرمایا ہم نے اسے اپنی آیات دی تھی اور مستجاب الدعوات تھا, جو دعا کرتا تھا عند اللہ مقبول ہوتی تھی. جب موسیٰ علیہ السلام بنی اسرائیل کو لے کر اس طرف بڑھے تو اس قوم کو بھی سارے حالات کا علم تھا, کیونکہ بڑا عرصہ موسیٰ علیہ السلام کا فرعون سے مقابلہ رہا, پھر فرعون غرق ہو گیا, یہ دریا کے پار اترے. تو قوم اس کے پاس جمع ہو گئی کہ بھائی موسیٰ علیہ السلام بڑے سخت گیر آدمی ہیں, بڑے ڈانٹے آدمی ہیں, اور ان کے ساتھ لاکھوں کا لشکر بھی ہے, اور وہ ہماری طرف بڑھ رہے ہیں, ہمارے علاقے کی طرف آ رہے ہیں, تو آپ ان کے خلاف بد دعا کر دیں. اس نے کہا میں ایسے تو دعا نہیں کرتا, رات کو جب میں مراقب ہوں گا مراقبہ کروں گا تو میں اللہ کریم سے اجازت لوں گا. صبح پھر قوم آ گئی, اس نے کہا جی مجھے حکم ہوا ہے کہ میں ان کا اتباع کروں, وہ اللہ کے رسول ہیں اور ان کے جل میں فرشتے چلتے ہیں, تو اللہ کے نبی ہیں ولی العزم رسول ہیں, میں ان کی مخالفت نہیں کر سکتا, مجھے تو اللہ نے حکم دیا ہے کہ آپ ان کا اتباع کرو. پہلے کسی نبی کے اتباع میں تھا, تو اب جب وہ آگے ہیں یہاں پہنچیں گے تو مجھ پر ان کی اطاعت فرض ہو جائے گی. انہوں نے بہت کوشش کی, بڑے ترلے کیے, نہ مانا. پھر انہوں نے مشورہ کیا کہ یار اسے کوئی پیسے جمع کرو اور زیورات وغیرہ جمع کرو, سونا چاندی اکٹھا کرو اور بہت سا مال اسے دو. چنانچہ ان سے جس قدر بن پڑا زیادہ سے زیادہ دولت روپے پیسہ چاندی سونا زیورات جمع کر کے گٹھڑ باندھ کر لے آئے, ڈھیر کر دیا کہ یہ سارا آپ کا ہے, آپ ہماری مدد کریں, موسیٰ علیہ السلام کے حق میں بد دعا کریں. ساتھ اس کی بیوی شامل ہو گئی کہ اتنی دولت تو ہم نہیں چھوڑیں گے بھائی, یہ تو لینی چاہیے, اتنی دولت بھی کوئی چھوڑتا ہے تو ہمارا دماغ خراب ہو گیا ہے. تم نے صرف آپ اٹھا کے دعا کرنی ہے, تم نے اس پہ کون سا تیر چلانا ہے, تو تم دعا کرو. بیوی بھی نے ساتھ دیا, خود اپنے دل میں بھی لالچ پیدا ہو گیا. فتباہ شیطان, شیطان بھی پیچھے لگ گیا. تمہیں کیا کرتے ہو, دعا ہی تو کرنی ہے, تم نے کون سا تیر چلانا ہے, اتنی دولت دیکھو تو صحیح. एक तुम्हारा ढेर है सोने चांदी का और इतने रुपए हैं और तुम क्या करते हो, हाथ उठाओ कि दुआई करनी है, कबूल नहीं कबूल होगी तो नहीं होगी। मूसा अलैहिस्सलाम के खिलाफ तुम्हारा क्या आ जाता है। बीवी ने भी खप डाल दी, उसने भी बक्से भर लिए सोने चांदी से और कहा जाओ भाई मियां दुआ करो। तो उसने अपना एक इबादत खाना पहाड़ पर बनाया हुआ था जहां मराकब हुआ करता था, पहाड़ पर गया, कौम साथ थी, बद्दुआ के लिए हाथ उठाए। जब बद्दुआ करता तो मूसा अलैहिस्सलाम की बजाय उसको मुंह से अपनी कौम का नाम निकलता, अल्लाह इन्हें तबाह कर दे, इनका कुछ बाकी न छोड़। उन्होंने कहा क्या कर रहे हैं, हमारी सारी दौलत भी तूने ले ली और बद्दुआ भी हमारे हक में कर रहा। उसने कहा मेरे बस में नहीं है, मैं तो मूसा अलैहिस्सलाम के खिलाफ कर रहा हूं और नाम मेरे मुंह से तुम्हारा निकलता है, अल्लाह की मर्जी। मैं तो तुम्हारे कहने के मुताबिक कर रहा हूं लेकिन ये मेरे बस में नहीं है। उन्होंने कहा ये तो तुम ऐसी दुआ न करो, उल्टा हमें तबाह कर लो। उसने कहा फिर मैं तुम्हें एक तरीका बताता हूं, तुम ऐसा करो कि अपनी जवान लड़कियों को बना सवार कर, अच्छे कपड़े पहना कर, उन्हें कुछ चीजें खाने पीने की दूसरी चीजें देकर बेचने के लिए मूसा अलैहिस्सलाम की कौम में भेज, और उन्हें कहो कि कोई उन्हें छेड़े छाड़े तो एतराज न करे। तो अगर उनमें से कोई भी बुराई में मुबतला हो गया तो फिर उन्हें मुसीबत पड़ जाएगी, फिर ताईद बारी उनके साथ भी नहीं रहेगी। चुनाचे उन्होंने ऐसा ही किया, जवान लड़कियों को चीजें देकर मूसा अलैहिस्सलाम की कौम में भेज दिया। उनमें से एक कबीले का सरदार था, वो एक लड़की पर फरिश्ता हो गया और उससे बुराई की, तो नतीजा ये हुआ कि पूरे कबाइल में ताऊन की वबा फूट गई। मूसा अलैहिस्सलाम ने दुआ की मिन जानिबिल्लाह, उन्हें पता चल गया कि फुलां बंदे ने फुलां लड़की से बुराई की है, उसका नतीजा है। उन्होंने उसे कत्ल करवा के लड़की को भी और उसको भी उनकी लाशें बाहर लटकवा दी और लड़कियों को लश्कर से हाँक दिया। बाकी सब ने, पूरी कौम ने तौबा की, अल्लाह ने वो बात डाल दी और उनका अंजाम इन्हें जहां जुर्म होता है वहां उसका सद्देबाप सजा से होता है। पुराने करीम का उसूल है वलकुम फिल किसास हयाती याबाब, ऐदा नशमंदो किसास में तुम्हारे लिए कौमी जिंदगी है, जिंदगी किसास में है, जो जुर्म करता है उसे सजा दी जाए तो आइंदा जरायम का सद्देबाब होगा। हमारे यहां रोज कतलेआम क्यों होता है, रोज क्यों बम फटते हैं, कई सालों से हो रहा है, आज तक आपने सुना किसी को सजा दी गई? हर कोई किसी न किसी बड़े आदमी किसी न किसी सियासी जमात की पनाह में चला जाता है, उसे कोई नहीं पूछ सकता, कोई नहीं पकड़ता। नतीजा ये है कि जराए बढ़ते चले जा रहे हैं, जिंदगी की बजाय मौत आम होती जा रही है, और इन जराय पेशा अफराद को और सजा तो मतलब होता है दूसरों को इबरत हासिल। जिस तरह अरब शरीफ में सजा वो देते हैं जिसे कत्ल होना होता है उसे चौक में कत्ल करते हैं, सजा मौत जिसे देते हैं तो उससे दूसरों को इबरत होती है। हमारे यहां भी एक दफा जियाउल हक ने शुरू में फांसी घाट बनवाए थे शहरों में, एक दो लोगों को चंद जिलों में सरेआम फांसी दी गई तो हर चीज कम दी थी, लेकिन फिर पता नहीं जरायम पेश अफराद कैसे गालिब आ जाते हैं कि फिर उन्होंने भी वो तरीका छोड़ दिया। तो تو موسیٰ علیہ السلام نے انہیں نہ صرف قتل کروایا بلکہ قتل کروا کر ان کی لاشیں لٹکوا دی، ٹکڑے لاشوں کے بنا کر لٹکوا دی تاکہ ساری قوم کو عبرت حاصل ہو. تو یہاں بات اس بندے کی ہو رہی ہے، مفسرین نے اس کا نام بلعم بن باعور لکھا ہے، بات بلعم بن باعور کی ہو رہی ہے. اللہ تعالیٰ فرماتے ہیں ہم نے تو اسے آتینا ہو آیاتنا اپنی نشانیاں دی تھی، ان منازل پہ پہنچایا تھا جہاں ذات معرفت کا، اللہ کی معرفت کا، ذات باری کی معرفت کا بہت بڑا ادراک ہوتا ہے. لیکن وہ اس میں سے نکل گیا اور شیطان اس کے پیچھے لگ گیا اور وہ گمراہ ہو گیا. ولو شئنا لرفعناه بها، اگر ہم چاہتے ان منازل کے تو فعل اسے بہت بلند مرتبے دیتے اور آگے جاتا. لیکن ولکنه اخلد الى الارض، وہ تو زمین سے چمک گیا، دنیا کی دولت سے چمک گیا. اس نے تو ہمیں اور ہماری آیات کو اور ہماری تجلیات کو اور ہمارے احسان کو مانا ہی نہیں، وہ دنیا کے لالچ میں وہ زمین سے چمٹ گیا. وتبع ہواہ، اور خواہش نفس کے پیچھے لگ گیا. فرمایا مثله كمثل القلب ان تحمل علیہ یلحس او تترکہ یلحس، اس کی مثال کتے کی ہے، اگر آپ اس پر سختی کریں تو بھی زبان لٹکائے گا، اسے آپ کچھ نہ کہیں تو بھی زبان لٹکائے گا، اس کی زبان لٹکتی ہی رہی. تو بلعم بن باعور کی بھی مفسرین کرام لکھتے ہیں کہ زبان لٹک گئی، منہ میں واپس نہیں جاتی تھی، اسی حال میں ہلاک ہو گئے. تو فرمایا جب اس نے دنیا کا لالچ کیا، دولت کا لالچ کیا، زمین سے چمٹ گیا، اخلد الی الارض، یعنی دنیا کے لالچ سے سمٹ گیا اور خواہشات نفس کی پیروی کی، تو اس کی مثال کتے کی سی ہو گئی، اگر آپ اس پر سختی کریں تو بھی زبان لٹکا لے گا، اور اگر آپ اسے چھوڑ دیں کچھ نہ کہیں تو بھی زبان لٹکا لے گا. ذالک مثل القوم الذین کذبوا بآیاتنا، فرمایا یہ مثال ہے ان لوگوں کی جو ہماری آیات کی تکذیب کرتے ہیں. میں عرض کر چکا ہوں کہ تکذیب دو طرح سے آئی، تو یہ کہ آیات کا انکار کر دینا بھی تکذیب ہے کہ میں نہیں مانتا، لیکن ایک یہ ہے کہ زبانی کہہ دے میں مانتا ہوں لیکن عمل اس پر نہ کرے، عمل خواہشات نفس پر کرے، تو یہ بھی بدترین تکذیب ہے. بنی اسرائیل کے بارے قرآن میں آتے ہوئے کہا سمعنا، انہوں نے کہا کہ ہم نے سن لیا، وعصینا، ہم نے مانا تو نہیں، سن تو لیا مان کر نہیں دیں گے، کام اپنی مرضی کا کریں گے. تو فرمایا یہ واقعہ اس لیے بیان کیا گیا ہے کہ وہ بہت بلند منازل کا ولی اللہ تھا، اور اگر وہ ان منازل پہ قائم رہتا، اللہ کی اطاعت پہ قائم رہتا، اور جب اللہ کا اولی العزم رسول آ گیا تھا اس کا اتباع اختیار کر لیتا، ان کی خدمت میں حاضر ہوتا، تو ولایت سے شرف صحابیت کو پا لیتا، ساری دنیا کی ولایت جمع کی جائے تو صحابی کے قدم پر جو گرد پڑتی ہے اس کا مقابلہ نہیں کر سکتی، وہ اس سے افضل ہے. تو فرمایا ہم اسے اور زیادہ ترقی دینے والے تھے، اگر وہ اس پہ قائم رہتا تو ولایت سے شرف صحابیت پا جاتا، کہاں پہنچ جاتا، لیکن وہ تو زمین سے چمٹ گیا، اس نے تو سونا چاندی دیکھا اور پھلر گیا، بیوی نے پھسلایا، شیطان پیچھے پڑ گیا، اور اپنی خواہشات اس کی بھی جاگ اٹھی اور اس نے خواہشات کی پیروی اختیار کر لی. تو جب خواہش نفس کے پیچھے پڑا اس کی مثال کتے کی سی ہوگی جو ایک روٹی کے ٹکڑے کے پیچھے پڑ جاتا ہے. آپ اس پر سختی کریں تو بھی ہانپتا ہے, زبان نکالتے اور اسے کچھ نہ کہیں تو بھی اس کی زبان لٹکی رہتی ہے. ذالک مثل القوم الذین کذبوا بآیاتنا, یہ مثال ان لوگوں کی ہے جو ہماری آیات کی تکذیب کرتے ہیں یا خلاف ورزی کرتے ہیں. فقصص القصص لعلہم یتفکرون, میرے حبیب لوگوں کو یہ قصہ سنائیے تاکہ وہ سوچیں فکر کریں. لعلہم یتفکرون, بہتر سوچیں. سوچنا کیا ہے؟ یہ سوچنا ہے کہ کہیں میرا عمل, میرا ارادہ, میری کوششیں بھی ایسی ہی تو نہیں ہیں کہ جس کام سے اللہ کے نبی نے منع کیا ہے میں وہ کر رہا ہوں, اور جو کرنے کا حکم دیا ہے وہ مجھ سے چھوٹ رہا ہے. لوگ سوچیں اور اس انجام بد سے اپنے آپ کو بچائیں, اللہ کی رحمت کے سائے میں آئیں اور اللہ کریم انہیں دنیا و آخرت دونوں جہانوں میں ترقی دے, اپنی رحمت سے نوازے. مثلاً القوم الذین کذبوا بآیاتنا, فرمایا جو لوگ ہماری آیات کی, ہمارے احکام کی, ہماری کتاب کی, ہمارے نبی کے اتباع کی تکذیب کرتے ہیں, مخالفت کرتے ہیں, اس کے خلاف کام کرتے ہیں, ان کی مثال بہت ہی بری, ان کا حال بہت ہی برا ہوتا ہے, اس سے بھی ابتر ہوتا ہے. انفسہم کانوا یظلمون, اور جو بھی نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی مخالفت کرتے ہیں وہ نہ اللہ کا کچھ بگاڑتے ہیں نہ اللہ کے نبی کا کچھ بگاڑتے ہیں, اپنے آپ پر ظلم کر رہے ہیں. اس کا سارا مال انہیں خود بھگتنا پڑے گا, وہ اپنے آپ پر زیادتی کر رہے ہیں. من یاد اللہ فہو المحتد, ہدایت وہی پاتا ہے جسے اللہ ہدایت دے, اور اللہ ہدایت کس کو دیتے ہیں؟ یہدی الیہ من ینیب, جس کے دل کی خالص آرزو وصال الہی کی ہو اسے اللہ ہدایت دیتے ہیں, جس کی طلب اللہ کی معرفت کو پانا ہو, جس کے دل میں طلب ہو اتباع رسالت کی, خلوص سے دل سے جو چاہے اللہ اسے ہدایت دیتے اور وہ ہدایت پاتا. ومن یضلل فاولئک هم الخاسرون, اللہ جنہیں گمراہ کر دے وہ سخت نقصان میں پڑے. اللہ گمراہ کس کو کرتا ہے؟ جو اس کے نبی کا نافرمان ہوتا ہے, جو اس کی اطاعت سے نکل جاتا ہے, جو اللہ کے احکام کی خلاف ورزی کرتا ہے. یاد رکھیں اس سارے ہدایت و گمراہی کا مدار قلب انسانی اور قلب کی انتہائی گہرائی میں پیدا ہونے والی سوچوں پر ہے, اور یہ بڑا اللہ کریم کا احسان ہے کہ کسی کا قلب ذاکر کر دے. ذاکر قلب حضور کا ارشاد ہے کہ شیطان مچھر کی طرح سوٹ داخل کرتا ہے انسانی قلب میں اور اس میں وسوسے ڈالتا ہے, اسے برے مشورے دیتا ہے, لیکن جو قلب ذاکر ہوتا ہے وہ اللہ کے نور سے روشن ہوتا ہے, اس میں جب کوشش کرتا ہے تو وہ ڈال نہیں سکتا, ناکام لوٹ جاتا ہے. مساوس کا آنا ایک فطری عمل ہے, اور اس امت پر اللہ کریم نے مساوس کے آنے کا کوئی جرم نہیں رکھا, کیونکہ شیطان بھی کوشش کرتا ہے, پھر اپنا نفس وہ بھی کوشش کرتا ہے, دنیا کی مادی چیزیں دیکھ کر بھی آئے کھاتے نفس پیدا ہوتی ہیں, लेकिन जब तक उन पर अमल न किया जाए तो महज विश्व की फुर्सत न होगी। दूसरी बात यह है, बहुत लोगों को शिकायत होती है विश्व से आते हैं, विश्व से का सादा सा इलाज और सिर्फ एक ही इलाज है कि उसको सोचना शुरू न कर दिया जाए बल्कि झटक दिया, रद्द कर दिया जाए, दुरूद शरीफ पढ़ना शुरू कर दिया जाए, लाहौल पढ़ना शुरू कर दिया जाए, मोहब्बतैन पढ़ना शुरू कर दिया जाए, जिक्र करना जो जाकर है वो जिक्र करना शुरू कर दे और अपनी तवज्जो जिक्र पर कर ले। ये कमाल है कि इंसानी जहन बावजूद अपनी सारी वसतों के एक वक्त में दो तरफ मुतवज्जे नहीं होते, या तो जिक्र में भी आप सिर्फ सर मार रहे हैं और सोच विश्व से को रहे हैं तो फिर एक तरफ मुतवज्जे है, जिक्र की तरफ मुतवज्जे है, और अगर जिक्र की तरफ मुतवज्जे हो गए तो विश्व का खुद ब खुद जाता रहेगा अगर उसकी तवज्जो ही नहीं रहेगी। तो सिर्फ जिक्र शुरू न करे, अपनी पूरी तवज्जो जिक्र की तरफ और उसकी कैफियात की तरफ ले जाए तो उसका रद्द हो जाता है। चुनाचे फरमाया, हिदायत वो ही पाता है जिसे अल्लाह हिदायत दे और जिसे अल्लाह गुमराह कर दे उसका कुछ न बचा, सब खसारे में पड़ गया। वलकद दराना जहन्नम कसीर मिन अल जिन्न वल इंस, फरमाया हमने मखलूक को पैदा किया, उन्हें तकलीफ शरी दी, उन्हें शऊर दिया और मुकल्लफ बनाया, लेकिन बहुत से जिन और इंसानों का किरदार ऐसा है जैसे वो बने ही दोज़ख के लिए, हालांकि उन्हें भी शऊर तो अल्लाह ने बख्शा, अकवाम हुज्जत उन पर भी किया, राह हिदायत के असबाब उनको भी दिखाए, कुदरत की निशानियां उन्हें भी दिखाई, लेकिन फलकद ज़राना लजहन्नम कसीर मिन अल-जिन्न वल-इंस, हमने बहुत से जिन्नों और इंसानों को पैदा किया, उनका किरदार यह जैसे उन्हें पैदा ही जहन्नम के लिए किया गया, जैसे हमने उन्हें पैदा ही दोज़ख का ईंधन बनाकर किया है। ऐसे किस तरह हो गए या इलाहुल आलमीन, फरमाया लहुम कुलूबुन ला यफ़क़हून बिहा, हमने उन्हें दिल दिए, कुलूब दिए, उन्होंने दिल से किसी बात को समझने की कोशिश की। तफक्कु होता है बात को समझना, जानना, तो इसका मतलब है कि दिल जो इस बात को समझता है, जानता है, उसको इख्तियार करने का हुक्म देता है, तो दिमाग तो दिल का नायब है, वजीर है, दिल से हुक्म दिमाग को जाता है, दिमाग आजाव जवारे को हुक्म देता है, सारा बदन उस हुक्म की तामील में लग जाता है। तो असल बादशाह दिल है, फरमाया ये इसलिए जहन्नम के कारीजन बन गए कि हमने उन्हें दिल दिए थे, ला यफ़क़हून बिहा, उन्होंने उन क़ुलूब से समझने की कोशिश की, दिलों को और तरफ लगा दिया, दुनिया में लगा दिया, ख्वाहिश नफ्स के पीछे लगा दिया, माल और ज़र के पीछे लगा दिया, हमारी बात को दिल में उतारा ही नहीं, दिल में बैठ कर तफक्कुर ही नहीं किया, बैठ कर गौर ही नहीं किया कि क्या अच्छा क्या बुरा है, क्या सही क्या गलत है। फिर ये दिल के मुलाजिम हैं, कान और आंख, आंख जो कुछ देखती है उसकी तस्वीर दिल को भेज देती है, आंख जो देखती है वो तस्वीर दिमाग को कुव्वत मुतख़य्यला में जाती है, वहां तस्वीर बनकर वो दिल में उतर जाती है। आप कहते हैं ये फूल देखा मेरा दिल खुश हो गया, देखा तो आंख ने, कुछ दिल कैसे हो, दिल ने तो फूल नहीं देखा, आंख ने देखा, आंख ने तस्वीर ली, ऐसा कैमरा है, ये दिमाग में गई कुव्वत मुतख़य्यला में, ये वैसी तस्वीर बनकर दिल को खबर कर दी गई, दिल तक पहुंचा दी गई कि ये चीज सामने इस तरह से है, इसमें ये रंग है, ये खूबी है, ये जमाल है, ऐसे लगता है गोया दिल खुद देख रहा है। कान है, आवाज सुनते हैं, फौरन दिमाग को रिपोर्ट करते हैं, दिमाग उसका तज्जिया करके असल आवाज असल बात फौरन दिल में पहुंचा देता है। अब दिल उससे क्या असर लेता है, उसे कबूल करता है या रद्द कर देता है। तो यहां फरमाया कि हमने इन्हें कुलूब दिए, इन्होंने हम कुलूब से सोचा ही समझा ही नहीं, तफक्कुर ही नहीं किया, उसे समझने की कोशिश ही नहीं की। और हमने इन्हें आंखें भी लाजुब सरूना गया, उससे इन्होंने देखा ऐसा नहीं देखा जिससे नफा हासिल कर, वरना तो हर चीज हर एक को नजर आ रही होती है। लेकिन जिस देखने से इबरत हासिल न हो, जिस देखने से तफक्कुर न किया जाए, जिस देखने से कोई नतीजा न निकले, तो गया देखा ही तवज्जो ही नहीं की। हमारा भी मुहावरा, हम किसी से बात करते हैं और वो हमारी बात नहीं मानता, तो जब वापस आते हैं भाई सुनाओ क्या, उसने तो मेरी बात सुनी ही नहीं। हालांकि सुनी तो उसने सारी होती है, मानी नहीं होती। हम किसी के पास कोई बात मनवाने जाते हैं, वो इनकार कर देता है, तो वापस आते हैं तो पूछा जाता है भाई सुनाओ क्या हुआ, यार उसने तो मेरी बात ही नहीं सुनी। मुराद ये होती है कि मानी नहीं है। यहां भी यही इरशाद हो रहा है कि हमने तो आंखें दी, उन्होंने देखा, यानी देखते हुए भी हर चीज को अनदेखा कर दिया। इतने अंधे हो गए थे दुनिया की मोहब्बत में, बल हम आजान इलाज होना था, उन्हें तो कान उन्हें दिए थे, उन्होंने सुनाई, उन्होंने उस बात पर तवज्जो ही नहीं दी, गौर ही नहीं किया, उसका तजिया ही नहीं किया। पुलाए ककल अनाम, ये चौपाओं की तरह है। बल हम अदल, बल्कि चौपाओं से गए गुजरे हैं। चौपाए जो हैं उनमें दो बातें हैं, एक बात तो ये है कि उन्हें ये शऊर नहीं दिया गया जो इंसान को दिया, दूसरी बात यह कि चारपाए भी अपने चरवाहे की बात सुन लेते हैं, कहीं जा रहे होते हैं वो झुलसता है तो वापस आ जाते हैं, उसकी बात सुन लेते हैं, समझ जाते हैं, ये तो उनसे भी गए गुजरे हैं। ओलाय कहो मुल गाकलूर, ये वो लोग हैं जो अल्लाह की याद से गाकल, जिन्हें याद इलाही नसीब ही नहीं, जिन्होंने उसकी परवाह नहीं की। गाकल से मुराद ये होती है कि कोई चीज मौजूद हो अपने पास, आप उसे भूल जाए, कोई चीज मिले ही नहीं तो वो गफलत नहीं होती। गफलत ये होती है कि आपके बस में, आपके इख्तियार में एक चीज आपके घर में मौजूद है, लेकिन आप उसे भूल गए, उसे गम खा रहा है, वो टूट रही है, दर्द पड़ रही है, आपको याद ही नहीं कहां पड़ी है। फरमाया ये वो लोग हैं जिनके पास अल्लाह का पैगाम पहुंच रहा है, अल्लाह की किताब मौजूद है, बरकात नबूवत मौजूद है, लेकिन इन्हें याद ही नहीं कि हमारा कोई नबी भी है, हमारे पास कोई किताब भी है, कोई अल्लाह का हुक्म भी है। और काफिर तो काफिर है, काफिर तो जालिम है, गाफिल नहीं है। गाफिल तो अल्लाह हमें पनाह दे और हिदायत दे, हम हैं जिनका नबी की जात पर ईमान भी है और जिनके पास अल्लाह की किताब भी है, और इस सब के बावजूद हमने इस किताब को सिर्फ झाड़ फूंक के लिए रख छोड़ा है। अखबारों में इश्तहार आएंगे, अमलियात कुरानी से हर मुश्किल आसान हो जाएगी, और उस पर हम लोगों को पैसे दे के बड़े बड़े तावीज गले से बांधते फिरेंगे, पढ़ पढ़ फूंकते रहेंगे, या कोई मर गया तो उसके लिए पढ़ेंगे। इसको किताब हयात बनाकर हम देखते हैं कि कुरान मेरे साथ क्या बात करता है। कुरान करीम की तिलावत का तरीका सही ये है कि जब आप पढ़ने बैठें तो आप दुनिया को छोड़ दें, اپنے آپ کو سامنے رکھیں اور یہ سمجھیں کہ قرآن مجھ سے بات مجھے بات سنا رہا ہے. پھر پتہ چلے گا یہ آپ سے باتیں کرتا ہے, آپ کو کچھ کام کرنے کا حکم دیتا ہے, کچھ کاموں سے رکنے کا حکم دیتا ہے, اور سارے مشورے اطاعت الہی اور اتباع رسالت کے دیتا ہے, صحیح راستے کی رہنمائی کرتا ہے. بہت کم لوگ ہوں گے جو اس معیار اس انداز سے تلاوت کرتے ہوں, ورنہ کچھ کرتے ہی نہیں. کچھ کو یہ شوق ہوتا ہے میں نے 10 سپارے پڑھ لیے, 20 پڑھ لیے, اچھی بات ہے. قرآن کا دیکھنا بھی ثواب ہے, سننا پڑھنا سنت ہے, سننا فرض ہے. مزے کی بات یہ ہے کہ تلاوت کرنا سنت ہے لیکن قرآن پڑھا جا رہا ہو تو سننا فرض ہے. اذا قرئ القرآن فاستمعوا له وانصتوا لعلكم ترحمون, جب قرآن پڑھا جا رہا ہو تو خاموشی سے متوجہ ہو کر سنو کہ اللہ تم پر رحم فرمائے. تو جو بات قرآن کی آیت سے ثابت ہوتی ہے اسے اصطلاح شریعت میں کہتے ہیں نص, نون سواد نص. نص سے جو بات ثابت ہوتی ہے وہ فرض ہوتی ہے. جیسے حکیم الصلاۃ, نماز قائم کرو, نماز فرض ہے. حج کا حکم آیت سے ثابت ہے, حج فرض ہے. زکات کا حکم آیات میں موجود ہے, فرض ہے. حج روزے کا حکم آیات قرآنی میں موجود ہے, وہ فرض ہے. جو چیز آیت قرآن سے ثابت ہوتی ہے وہ فرض ہوتی ہے. تو قرآن کا سننا جو ہے وہ فرض ہے اور پڑھنا سنت ہے. تو قرآن کو اس نظر سے پڑھا جائے کہ مجھے کیا حکم دے رہا ہے اور کیا مشورہ دے رہا ہے, کیا کروں کیا نہ کروں, کیا مانوں کیا نہ مانوں. اللہ کریم مہربانی فرماتے ہیں, راستے کھل جاتے ہیں, مشکلات مشکلات نہیں رہتی. وہ بظاہر کتنی ہی مشکل نظر آئے لیکن اللہ کے بندوں کو وہ ایذا نہیں دیتی. شہداء کے بارے میں ہے نا کہ بڑی سختی سے قتل ہو گئے, شہید ہو گئے, تو میدان حشر میں اللہ کریم ان سے پوچھیں گے کہ تم کیا چاہتے ہو, مانگو تم کیا چاہتے ہو. کہیں گے اللہ ایک دفعہ دنیا کو خرابات کر, ہمیں واپس بھیج, ہم تیری راہ میں نکلیں اور پھر اسی طرح سے قتل کیے جائیں. وہ جو لذت اس قتل میں تھی وہ پھر سے نہ تھی. اب بظاہر تو سمجھا لوگوں نے کہ انہیں بہت تکلیف ہوئی, قتل ہو گئے, لیکن اس قتل میں بھی ان کے لیے وہ لذت تھی کہ وہ دوبارہ اس کی آرزو کریں. تو فرمایا ہم نے دل دیے, انہوں نے دلوں سے سمجھا نہیں. ہم نے نظر دی, انہوں نے نگاہ عبرت سے دیکھا نہیں. ہم نے کان دیے, انہوں نے گوش حق نیوش سے سنا نہیں. یہ جانور ہیں, جانوروں جیسے ہیں, بلکہ جانوروں سے چوپایوں سے بدتر ہیں. اور یہ کون لوگ ہیں؟ اولئک هم الغافلون, جو ہماری یاد سے غافل ہیں, جنہیں ہماری یاد کا احساس نہیں ہے, جنہیں پرواہ ہی نہیں ہے اور وقت ضائع کر رہے ہیں. وآخر دعوانا ان الحمد للہ رب العالمین. الحمد للہ رب العالمین والصلاة والسلام علی حبیبہ محمد. اللهم ربنا لا تقتلنا بغضبك ولا تهلكنا بعذابك واعف عنا قبل ذلك. اللهم ربنا لا تخلف علينا من لا يرحمنا, انت ولينا في سفرنا وهجرنا في مالنا, انت ولينا في الدنيا والاخره, توفنا مسلمين والحقنا بالصالحين. اللهم انصر الاسلام والمسلمين انك على كل شيء شهيد. وصلى الله تعالى على حبيبه محمد ورحمته.